नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। संसदको दुवै सदनबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। प्रतिनिधि सभामा झण्डै दुई तिहाईको मत रहेको सत्तारूढ़ स्वतन्त्र पार्टीले राष्ट्रिय सभामा विपक्षी दल नेपाली कांग्रेस र नेकपाको समर्थन पाएपछि नीति तथा कार्यक्रम पारित भएको हो। सरकारले मन्त्री परिषदको कार्य विभाजन नियमावलीमा परिवर्तन गरेर मन्त्रालयहरूको संख्या घटाएको छ। सरकारले मन्त्रालयहरूको संख्या 22 18 झारेको छ। त्यसै गरी सरकारले सुशासन केन्द्रित विभिन्न क्रियाकलाप पनि अघि बढ़ाएको छ। उच्च पदस्थ पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिनको प्रक्रिया अघि बढ़ेको छ। त्यसक्रममा छानबिन आयोगले उच्च पदस्थहरूसँग जेठ 30 गतिभित्र बुझाउने गरी सम्पत्ति विवरण मागेको छ। सरकारले बजेटको तयारी पनि गरिरहेको छ। यिनै विषयमा आजको अन्तर सम्वादमा कुराकानी गर्नेछौ। नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनाली कुराकानीमा हामीसँग हुनुहुन्छ। मैनालीज्यू, स्वागत छ यहाँलाई।
हजुर, नमस्कार, धन्यवाद।
हजुर, अब नीति तथा कार्यक्रम सरकारको पारित भयो। आगामी आर्थिक वर्षका लागि सरकारले सुशासनलाई केन्द्रित गरेको छ, भ्रष्टाचार नियन्त्रणलाई केन्द्रित गरेको छ। त्यसै गरी जहाँ जहाँ चाहिँ समस्याहरू अल्झिएका थिए, अड्किएका थिए, ती अड्किएका अल्झिएका विषयहरूलाई अब तीव्रता दिने भनेको छ। कसरी लिनुभएको छ यो पछिल्लो सरकारका प्रयासहरू? हिजो नीति तथा कार्यक्रममा प्रतिपक्षीहरूले विरोध गरेका कारण राष्ट्रिय सभामा चाहिँ अब उनी अहिले सत्तारूढ़ पार्टीको संख्या छैन, त्यसले गर्दा त्यो अवरोध हुन्छ कि भन्ने एउटा आशंका पनि थियो, तर त्यो पनि पारित भयो। सरकारको यो पछिल्ला प्रक्रियाहरूलाई, प्रयासहरूलाई कसरी हेर्नु भएको छ यहाँले?
पछिल्लो कुरा प्रयासहरू हेर्दाखेरि केही नयाँ कुराको शुरूआत गर्न खोजेको जस्तो लाग्छ, होइन? तर जस्तो केही मन्त्रालयको चाहिँ संख्या घटाउने अथवा त्यो तपाईँको चाहिँ सुशासन अभिवृद्धि गर्ने कुराहरू, होइन, यी कुराहरू मलाई चाहिँ ठिकै लागेको छ, होइन? तर कतिपय कुराहरू चाहिँ तपाईँको समस्याबाट ऊ समाधान खोज्न सकिँदैन। त्यसको लागि कार्य संस्कृति निर्माण गर्ने, परिपक्वता चाहिने र तपाईँको चाहिँ कर्मचारी प्रशासनको चाहिँ तपाईँको पोलिटिकल एजुकेटिभले चाहिँ मनोबल उच्च बनाइदिएर त्यसको अभिभावकत्व लिनुपर्ने जस्ता कुराहरूमा चाहिँ मैले ग्याप देखेको छु। किनभनेदेखि अब नीति कार्यक्रम आउँछ, वर्षको एकपटक आउँछ, बजेट आउँछ, त्यो सालिन्न आइ नै रहेको छ, होइन? बजेट खर्च हुँदैन, नीति कार्यक्रममा चाहिँ धेरै कुराहरू राखिन्छ, त्यसलाई समर्थन गर्ने कार्यक्रम र चाहिँ त्यसलाई सम्बोधन गर्ने पैसा हुँदैन, होइन? र त्यसको लागि अनि निजी क्षेत्र परिचालन गर्ने सरकारको चाहिँ अलिकति बढी सोच हुँदैन। यो कुराहरू हामीले लामो समयदेखि भोग्दै 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 आएका छौँ। अब अहिलेको सन्दर्भमा पनि हामी के देख्छौँ त भन्दा चाहिँ सरकारलाई केही नयाँ गरौँ भन्ने हुतुटी छ, तर त्यो नयाँ गरौँ भन्ने सन्दर्भमा चाहिँ केही तपाईँको चाहिँ परिपक्वता, केही अभ्यासका कुराहरू छिटो गर्ने क्रममा चाहिँ तपाईँको कतिपय कुराहरू संस्थापित कुराहरू भत्किन पनि सक्छन्। यस यो विषयमा चाहिँ अलिकति परिपक्वता चाहिन्छ भन्छु मैले।
अब भनौँ न, यो मन्त्री परिषदको जुन कार्य विभाजन नियमावली थियो यसअघिको 2074, अब त्यसमा परिवर्तन गरियो 2083, नयाँ कार्य विभाजन नियमावली आयो। 22 मन्त्रालयबाट 18 मन्त्रालयमा जारी हो। यसका लागि विभिन्न आयोगहरूले, विभिन्न समितिहरूले यसअघि नै विभिन्न सुझावहरू पनि दिएका थिए, अहिले आएर कार्यान्वयनमा आयो। अब यसले चाहिँ सरकारको खर्च कटौतीको काम हुन्छ, त्यसै गरी काममा मितव्ययता हुन्छ, समन्वय हुन्छ भनेर सरकारले भनेको छ, त्यो व्यवहारमा कतिको कार्यान्वयनमा आउँछ?
एउटा यो सरकारको कार्य विभाजन नियमावली परिवर्तन गरेर मन्त्रालयको संख्या घटाउनु चाहिँ लगभग ठिकै छ, तर त्यसमा के कुरा बुझिएन त भन्दा चाहिँ मन्त्रालयको संख्या घटाउँदाखेरि चाहिँ समान प्रकृतिको कार्य प्रकृति भएका कुराहरूलाई चाहिँ एक ठाउँमा राख्न पर्ने होइन भनेदेखि त्यसले चाहिँ प्राथमिकतालाई चाहिँ सम्बोधन गर्दैन कि जस्तो मानव संसाधन पनि, भूमि सुधार पनि, अनि तपाईँको चाहिँ सहरी सहकारी पनि, गरिब निर्माण पनि र तपाईँको चाहिँ सामान्य प्रशासन पनि, सङ्घीय मामला पनि एकै ठाउँमा राखिएको छ भनौँ न। एउटा मैले उदाहरण मात्रै दिएको, यसले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ थोरै छोटो समयमा चाहिँ संक्रमणको लागत अन्यलता क्रिएट गर्छ, होइन? हामी कता जाने, के गर्ने, त्यहाँभित्रको कर्मचारीको चाहिँ तपाईँको चाहिँ कार्य विवरणको कुराहरू होला, त्यसको संरचना चाहिँ तपाईँको चाहिँ फेरबदल गर्नुपर्ने कुरा होला, सचिव व्यवस्थापन कुरा, सहसचिव व्यवस्थापन कुराहरू त्यो छ। भलै यसलाई हामीले शङ्काको सुविधा पनि दिनुपर्छ, सरकारले राम्रो कामहरू गर्न खोजेर चाहिँ लिएर आएको कुराहरू त ठिक छ, तर यसले तपाईँको चाहिँ खर्च कटौती कति गर्छ भनेर भन्दाखेरि चाहिँ मलाई के चाहिँ के लाग्छ त भन्दा चाहिँ खर्च कटौती गर्ने मात्रै सरकारको उद्देश्य हुनु नै हुँदैन। होइन, सरकारले त तपाईँको चाहिँ खर्च बढाएर पनि रोजगारी दिनुपर्छ, सरकारले चाहिँ तपाईँको चाहिँ खर्चलाई तपाईँको चाहिँ अलिकति व्यवस्थितकरण गरेर पनि तपाईँको चाहिँ अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ। त्यस कारणले चाहिँ खर्च कटाउने दृष्टिकोणभन्दा पनि जनमुखी क्रियाकलाप सञ्चालन गर्ने कुराहरू र सङ्गठनलाई प्रभावकारी बनाउने छरितो बनाउने कुराहरू चाहिँ पहिलो प्राथमिकता हो जस्तो मलाई लाग्छ। सुशासनको कुराहरूलाई पनि त्यसले चाहिँ सम्बोधन गर्छ। खर्च कटौतीको कुराहरू यहाँले गर्नुभएको छ, त्यो खर्च कटौती चाहिँ कस्तो हुन्छ त भन्दा चाहिँ एकैचोटि कर्मचारीहरू अहिले हामी हटाउन सक्दैनौँ, होइन, जस्तो भनौँ न मन्त्रालयहरू चाहिँ तपाईँको चाहिँ 22-23 चाहिँ 18 झारिएको छ, त्यो 18 झारिँदाखेरि त्यहाँको चाहिँ कुनै समाजमा चाहिँ तपाईँको चाहिँ घट्दैन त्यति, कर्मचारी घटाउनु पनि सक्दैनौँ हामीले, होइन, विगतका तपाईँको चाहिँ अब्लिगेसन जुन क्रिएट गरेको दायित्व जुन चाहिँ सृजना भएको छ त्यसलाई पनि हामी हटाउन सक्दैनौँ। यसलाई अलिकति चाहिँ तपाईँको अध्ययन गरेर तपाईँको लिएर आएको भए राम्रो हुन्थ्यो भन्छु मैले। खै ठिकै छ, लिएर आयो सरकारले, खर्च कटौतीको कुराहरू लिएर आयो सरकारले, त्यस कारणले गर्दाखेरि चाहिँ यो पनि राम्रो कुरा, तर सरकारको ध्यान कता जाओस् भन्छु त मैले भन्दा चाहिँ खर्च कटौती त ठिकै छ, खर्चको व्यवस्थीकरण पनि ठिकै छ, तर योभन्दा बढी चाहिँ तपाईँको चाहिँ ट्याक्स लिकेज छ। असाध्य नेपालमा सबभन्दा ठुलो तपाईँको चाहिँ समस्या भनेको चाहिँ तपाईँको यो राष्ट्र प्रशासनमा वित्त व्यवस्थापनमा चाहिँ खर्च व्यवस्थापनको भन्दा पनि त खर्च कटौतीको भन्दा पनि राजस्व परिचालनको क्षमता बढाउनु पर्ने, राजस्व तपाईँको चाहिँ धेरै वर्षदेखि चाहिँ तपाईँको चाहिँ कर्मचारी राजस्वको प्रशासनमा संलग्न भएका कर्मचारी त्यहाँका चाहिँ तपाईँको चाहिँ व्यवसायीहरू र चाहिँ तपाईँको चाहिँ राजनीतिक नेताहरूको तपाईँको चाहिँ एउटा एक प्रकारको नेक्ससले गर्दाखेरि तपाईँको चाहिँ वर्षमा 5-7 अर्ब चाहिँ बढी राजस्व जुन सङ्कलन गर्न सक्ने क्षमता थियो त्यो क्षमता गुमेको छ। त्यो यदि चाहिँ तपाईँको अहिले खर्च कटौतीको कारणबाट वर्षको 1 अर्ब कटौती होला, तर चाहिँ तपाईँको राष्ट्र चाहिँ तपाईँको चाहिँ प्रभावकारिता वृद्धिको कुराहरूबाट चाहिँ 5 खर्ब चाहिँ तपाईँको राष्ट्र हामी सृजना गर्न सक्छौँ। त्यसले गर्दाखेरि चाहिँ हाम्रा आवश्यकताहरू सरकारको प्राथमिकताको लागि चाहिँ त्यसले चाहिँ लगानी गर्ने, सोसियल ओभरहेडमा लगानी गर्ने कुराहरू, सामाजिक सुरक्षामा लगानी गर्ने कुराहरू त्यसले दिन सक्थ्यो, त्यतातिर ध्यान जाओस् भन्छु मैले चाहिँ।
हजुर, अब यहाँ त विभिन्न मन्त्रालयमा सचिवका रूपमा रहनुभयो, जसरी सरकारको चाहिँ जनता केन्द्रित काम हुनुपर्ने भन्ने सन्दर्भ छ नि, त्यसमा चाहिँ पछिल्लो दिनमा कतिको चाहिँ प्रगति भएको छ? किनभने आम स्तरबाट त एउटा निकै आशा अपेक्षा गरिएको छ र उत्साह पनि छ कि अब यो सरकारले कामहरू अगाडि बढायो भनेर।
यो अलिक थोरै चाहिँ तपाईँको आशा जागेको छ, अपेक्षा छ क्या, होइन, त्यो अपेक्षा भएको कारणबाट नै अन्धाधुन्ध चाहिँ अहिलेको सरकारले अन्धाधुन्ध भोट दिएको जनताले, होइन, त्यो भनेको तपाईँको अलिकति बढी चाहिँ यो फ्रस्ट्रेसनको क्याचअप पनि भएको छ त्यसमा, होइन, विगतका सरकारहरूले तपाईँहरूले चाहिँ गर्न सिकेको कामहरू अब पक्कै हुन्छ भनेर अपेक्षा गरिएको छ, आशा सिर्जना गरेको छ, होइन, अब पहिला सरकारले नै स्थापना गरेको सफ्टवेयरहरूलाई त्यसलाई अहिले परिचालन नयाँ सुशासनको कार्यक्रममा कुनै नयाँ कार्यक्रम छैन, पहिलाका सरकारले गरेका कुराहरूलाई त्यसलाई चाहिँ तपाईँको व्यवस्थीकरण गर्ने भन्ने प्रशासनिक दृष्टिकोण छ त्यसमा, होइन, जस्तो सुशासन ऐनको कुरा अथवा चाहिँ नेपाल एपको कुराहरू अथवा भ्रष्टाचार नियन्त्रणको कुराहरू अथवा तपाईँको चाहिँ सङ्गठन समाजमा चाहिँ तपाईँको चाहिँ यो पुनर्बोध गर्ने कुराहरू, यो सबै कुराहरू कानुनमा भएको कुरालाई कार्यान्वयन गर्छु भनेको हो। त्यस कारणले कानुनमा गरेको कुराहरू कार्यान्वयन गर्ने त सरकारको दायित्व नै हो, होइन, र अहिले चाहिँ देखिएको कुरा के त भन्दा चाहिँ केही आशा जनतामा जागेको छ, यो आशा जागेको कुराहरूमा चाहिँ मैले भनौँ न यसमा कर्मचारी प्रशासनको मनोबल बढाउनु पर्ने ठुलो समस्या देखेको छु मैले। किनभने कर्मचारी नै तपाईँको के हो त, सार्वजनिक प्रशासन नै के हो त भन्दा चाहिँ सुशासन समृद्धि र चाहिँ तपाईँको चाहिँ संस्थागत निरन्तरताको नियो हो, यसको अहिलेको चाहिँ तपाईँको चाहिँ अलिकति चाहिँ तपाईँको मनोबल घटेको छ, होइन, विभिन्न क्रियाकलापहरू हेर्दाखेरि चाहिँ मनोबल घट्ने कामहरू भएको छ, रियल तपाईँको चाहिँ उसले कर्मचारीको चाहिँ तपाईँको रियल अभिभावक को हो त नि, प्रशासनलाई अभिभावकको चाहिँ दिएर उसलाई जनकेन्द्रित बनाउनुपर्छ हामीले, होइन, त्यस कारणले चाहिँ जस्तो भनौँ न तपाईँको चाहिँ पहिलाको सरकारको प्रधानमन्त्रीले धेरै कामहरू चाहिँ प्रशासनले नै गर्न नदिएको रहेछ भनेर उहाँले चाहिँ हिँड्ने बेलामा केही मन्त्रीहरूले के होइन हामी प्रशासनका मानिसहरूको धेरै कमजोरी होला, तर त्यो कमजोरीको लागि चाहिँ तपाईँको चाहिँ उसलाई गाली गरेर अब उसको आलोचना गरेर उसलाई कारवाही गरेर भन्दा पनि उसको मनोबल जितेर उसको अभिरुचि तपाईँको चाहिँ व्यवस्थापन गरेर होइन उसलाई चाहिँ क्राइम बनाएर प्रणालीमा लिएर कानुनहरू चाहिँ तपाईँको चाहिँ छिटोभन्दा छिटो बनाएर र पर्फर्मेन्स म्यानेजमेन्ट सिस्टम भन्छौँ हामी, कार्य सम्पादन व्यवस्थापन प्रणाली लागू गरेर अवसरको चाहिँ तपाईँको चाहिँ संवैधानिक विधान गरेर यसो गरेर चाहिँ तपाईँको चाहिँ अहिलेको चाहिँ जनताले गरेका जुन अपेक्षाहरू छन्, सुधारका अपेक्षाहरू वा आशाहरू, त्यसलाई तपाईँको चाहिँ बढोत्तरी गर्नको लागि, त्यसलाई संस्थागत निरन्तरताको लागि पनि चाहिँ कर्मचारीको मनोबलको पक्षलाई हामीले उपेक्षा गर्नु हुँदैन।
जस्तो पछिल्लो समयमा जुन एउटा चर्चा छ, यहाँले पनि अहिले भर्खरै त्यो कुरा उल्लेख गर्नुभयो कि नेताको, व्यापारीको, कर्मचारीको मिलेमतोले जुन खालका कामहरू भइरहेको हो त्यसमा चाहिँ मूलत समाधान दिन सक्ने भनेको कर्मचारी संयन्त्र नै हो यदि राजनैतिक नेतृत्वको इच्छा शक्ति भयो भने। अब त्यो सन्दर्भमा चाहिँ कसरी समाधान निकाल्न सकिन्छ भनौँ न? अब यो
अब अहिले यहाँले भन्नुभएको सरकार भर्जिन्छ, अर्थमन्त्री बुझेको अर्थमन्त्री हुनुहुन्छ, होइन तपाईँको केही गरौँ भन्ने प्रधानमन्त्री हुनुहुन्छ, त्यस कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ एउटालाई यो समयको यो परिवेशको फाइदा तत्कालै यो कामहरू हामीले सुरु गरेनौँ भनेदेखि गर्न सक्दैनौँ। अहिलेको बजेट बन्दैछ, त्यो बजेटको बेलामा चाहिँ हामीले चाहिँ राजस्व प्रशासन सुधारको लागि एकदम ठुलो व्यापक कुराहरू गर्नुपर्छ। यसले चाहिँ हिजोको बेलामा जस्तो चाहिँ बजेट भन्ने बित्तिकै तपाईँको चाहिँ खालि एकाउन्टिङ पर्पोजबाट कति राजस्व संकलनमा चाहिँ कति खर्च गर्ने भनेको सामान्य प्रकारको लेखाङ्कनको पद्धतिबाट चाहिँ सुरु गरिएको थियो। अब चाहिँ के गर्नुपर्छ भन्दा प्रणालीमा चाहिँ कहाँ अन्तर्विरोध छन्, प्रणालीमा चाहिँ तपाईँको चाहिँ कहाँ चाहिँ त्रुटि छ भनेर आफूलाई सेल्फ रिभ्यू गरेर अनिखेरि त्यसपछि बजेट लिएर आएर त्यो चाहिँ समृद्धिको मार्गचित्र, सुशासनको मार्गचित्र त सरकारले लिएर आयो, समृद्धिको मार्गचित्र चाहिँ तपाईँको त्यसरी लिएर आउनुपर्छ। र यसको लागि चाहिँ तपाईँको चाहिँ कर्मचारीमा चाहिँ तपाईँको अहिले विज्ञता पनि छ, उनीहरू चाहिँ सेल्फ इन्फर्म पनि छन्, होइन कर्मचारीको नभएको भनेको मनोबल र प्रेडिक्टेबिलिटी होइन, त्यो चाहिँ तपाईँको चाहिँ दुईवटा कुराहरू चाहिँ तपाईँको चाहिँ सरकारले गरिदियोस् होइन, त्यो गर्नको लागि चाहिँ तपाईँको चाहिँ बुझेको सिद्धान्त पनि बुझेको, अब योजनाको नेतृत्व पनि गरिसक्नु भएको होइन, राजनीति पनि बुझेको होइन, तपाईँको चाहिँ अघिल्लो सरकारको चाहिँ जस अब जस पनि उहाँले चाहिँ बुझ्नुभएको छ, अघिल्लो सरकारको तपाईँको चाहिँ योजना आयोगमै उहाँ चाहिँ तपाईँको चाहिँ सदस्य उपाध्यक्ष हुनुहुन्थ्यो, त्यस कारणले गर्दाखेरि चाहिँ देश विदेशमा पनि काम गर्नुभएको छ। यस कारणले गर्दा अर्थमन्त्रीले चाहिँ तपाईँको चाहिँ एक प्रकारको चाहिँ तपाईँको चाहिँ अर्थतन्त्रको पुनर्बोध गर्नको लागि, राजस्व प्रशासनको चाहिँ तपाईँको चाहिँ पुनर्बोध गर्नको लागि, निजी क्षेत्रलाई चाहिँ तपाईँको चलायमान गराउनको लागि उहाँले चाहिँ तपाईँको चाहिँ कर्मचारी प्रशासनलाई कसरी परिचालन गर्नुपर्छ भन्ने किसिमको चाहिँ एउटा दृष्टिकोण र त्यसको चाहिँ एउटा चाहिँ स्वाभाविक प्रक्रिया अटोमेटिक एकदम रियल टाइममा काम गर्न सक्ने एउटा स्वाभाविक प्रक्रियाको लागि चाहिँ उहाँले पहल गर्नुपर्छ, गर्नुहुन्छ भन्ने कुरामा चाहिँ म आशावादी छु।
अब अलिकति प्रसंग फेरौं, अन्तरसम्वादमा हामी छौं। अन्तरसम्वादमा हामीसँग हुनुहुन्छ पूर्व सचिव गोपीनाथ मैनाली, सरकारका पछिल्ला क्रियाकलापहरूबारे उहाँसँग हामी कुराकानी गरिरहेका छौं। सरकारले उच्च पदस्थ चाहिँ व्यक्तित्वहरूको सम्पत्ति विवरण छानबिनको प्रक्रिया अगाडि बढाएको छ, जेठ 30 गतेभित्र विवरण बुझाउन भनेर आयोगले आह्वान पनि गरिसकेको छ। अब त्यसमा चाहिँ उच्च पदस्थ पदाधिकारी र कर्मचारीहरू परेका छन्। अब यो चाहिँ सुशासनका लागि कतिको चाहिँ यसको महत्व छ, जनस्तरबाट चाहिँ यो एउटा कोसी ढुङ्गै हुने भयो भनिरहेका छन्।
यसको महत्व असाध्य छ होइन, विगतमा पनि तपाईँको चाहिँ 2058 सालमा पनि तपाईँको यस्तै गरी चाहिँ तपाईँको चाहिँ आयोगहरू बनेको थियो, तर त्यो बेलामा के भयो त भन्दा चाहिँ कर्मचारीको लागि मात्रै छानबिन गरियो, राजनीतिक पदाधिकारीहरू वडा तहका राजनीतिक पदाधिकारीदेखि चाहिँ प्रधानमन्त्रीसम्मको कुराहरू गरिएन होइन। त्यस कारणले गर्दा चाहिँ यो देश बिगारेको त कर्मचारीले मात्रै होइन नि त, राजनीतिको मुख्य भूमिका त राजनीतिको छ नि त। अब अहिले चाहिँ तपाईँको चाहिँ कर्मचारी राजनीतिलाई पनि लिएर छानबिन गर्ने भनिएको छ, यो कुरा असाध्य राम्रो कुरा हो, यो कुरालाई चाहिँ हामीले प्रशंसा पनि गर्नुपर्छ। हुन त सबै प्रकारको सरकारले जहिले पनि यो कुराहरू गर्छु भन्दै आएको थियो, अब अहिले चाहिँ तपाईँको चाहिँ छानबिन आयोग पनि पहिला चाहिँ विभिन्न प्रकारको छानबिन आयोग पनि बनेको हो, यो कुराहरू गर्नको लागि चाहिँ तपाईँको चाहिँ समिति निगरानी निकाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्र तपाईँको चाहिँ ऊ चाहिँ यो अनुसन्धान केन्द्र होइन, राष्ट्र तपाईँको चाहिँ ऊ चुहार नियन्त्रण केन्द्र अथवा चाहिँ तपाईँ मनी एन्टी मनी लन्ड्रिङको चाहिँ तपाईँको चाहिँ संस्थाहरू त पहिल्यै पनि छन्, राष्ट्र ब्याङ्कहरू जस्तो ब्याङ्किङ निकायहरू पहिल्यै पनि छन् होइन। अब अहिले अलिकति सरकारले बढी प्राथमिकता दिएको जस्तो लाग्छ, यो एकदमै राम्रो कुरा, तर मलाई चाहिँ के लाग्छ त भन्दा यसको साथसाथै हाम्रो समस्या भनेको चाहिँ भ्रष्टाचार नियन्त्रण मात्रै गर्नु होइन, भ्रष्टाचार जनस्तरमा पुगेको छ, यसको लागि चाहिँ तपाईँको चाहिँ सदाचारताको प्रवर्धन, जब सदाचारताको प्रवर्धन भयो शिक्षा मार्फत होइन, अथवा चाहिँ तपाईँको चाहिँ उच्च पदस्थ पदाधिकारीको चाहिँ व्यवहार मार्फत होइन, अथवा तपाईँको राजनीति पदाधिकारीको व्यवहार मार्फत, कर्मचारीको व्यवहार मार्फत, यदि तपाईँको चाहिँ सदाचारिताको प्रबन्धन इन्टिग्रिटीको इनहान्समेन्ट भयो भनेदेखि चाहिँ अब भ्रष्टाचार त कहीं पनि हुँदैन नि त त्यसपछि त भ्रष्टाचार गर्ने कसैले मान्दै गर्दै गर्दैन नि त त्यस कारण चाहिँ मुख्य एजेन्डा चाहिँ म चाहिँ के भन्छु त भन्दा सरकारले यो बजेट मार्फतै अथवा चाहिँ यो सुशासनको नीतिमा पनि त्यतिकै हामीले ध्यान दिएनौँ सुशासनको उसमा पनि यो चाहिँ राष्ट्रिय सदाचार नीति लिएर आओस् त्यसले चाहिँ एनजिओलाई पनि बाँधोस् त्यसले चाहिँ सरकारी पदाधिकारीलाई पनि बाँधोस् त्यसले कर्मचारीलाई पनि बाँधोस् त्यसले सबै प्रकारका तपाईँको चाहिँ चारजना जिम्मेवारी लिने सरकारभन्दा सरकारी संस्थाभन्दा बाहिर रहेका सबै व्यक्तित्वहरूको तपाईँको चाहिँ सबै पदाधिकारीहरूको लागि चाहिँ सदाचारिता बढाउनुको लागि चाहिँ सदाचारिता जुन 74 सालमा नै नेपाल सरकारले त्यो तपाईँको चाहिँ क्याबिनेटमा पठाइसकेको थियो अहिलेसम्म आएको छैन फेरि केही अगाडि तपाईँको चाहिँ समितिले त्यसलाई चाहिँ पास गर्नको लागि चाहिँ एउटा ड्राफ्ट पनि बनाएको छ राष्ट्रिय सभाको चाहिँ कमला पन्त मान्यजीको चाहिँ संयोजकतामा भएको एउटा टिमले चाहिँ त्यो पनि बनाएको छ भनेको मतलब 74 सालमा हामीले महसुस गरेका कुरा त्योभन्दा अगाडि चाहिँ हामीले इन्डिकेटिभ प्याक्टका कुराहरू जुन महसुस गरेका थियौँ त्यो कुराहरू अहिले पनि आएन त्यस कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ तपाईँको चाहिँ प्रतिक्रियामूलक भन्दा पनि तपाईँको चाहिँ स्वाभाविक रूपमा सदाचारिता वृद्धि गर्ने कार्यक्रमहरू भयो भनेदेखि चाहिँ त्यसले चाहिँ सधैँभरिको थाई समाधान दिन्छ र यो गर्नु पर्छ र यो गर्नु सरकारको दायित्व हो जस्तो मलाई लाग्छ।
अब यो विगतका आशंकाहरू यसपालि दोहोरिने सम्भावना किन पनि कम भनिएको छ भने जे भनिएको छ ती कामहरू प्रारम्भ भइसकेका छन्। अब योबाट पनि एउटा निष्कर्षमा पक्कै पनि सरकारले पुर्याउनेछ, त्योमाथि विगतमा राजनीतिक अस्थिरता लगायतका कारण थियो भने यसपालि सरकार निकै बलियो अवस्थामा छ, यसले चाहिँ आगामी दिनमा हिजोका कमी कमजोरीहरू चाहिँ सच्याउँदै हिजो भएका भ्रष्टाचारमा संलग्नहरूलाई चाहिँ कारवाही गर्दै यहाँले अघि उठाएको नेताहरूलाई जसरी यसअघि जोगाइएको थियो यसपालि त तत्कालीन श्री पाँचको सरकार नेपाल सरकारका प्रधानमन्त्री उप प्रधानमन्त्री मन्त्री राज्य मन्त्री सहायक मन्त्री तत्कालीन संसदका सदस्य व्यवस्थापिका यी संविधान सभा सदस्य सारा चाहिँ त्यसमा परेका छन्। त्यसले गर्दाखेरि चाहिँ अब यो हाम्रो सुशासनको यात्रालाई यसले कसरी चाहिँ अगाडि ड्राइभ गर्छ अथवा आगामी दिन अहिले विद्यमान कर्मचारीहरूको अथवा नेताहरूको पनि त अब यो हिजोको त यस्तो अवस्था भयो भोलि हामीले यस्तो गर्नु हुँदैन भन्ने पनि हुन्छ कि यसले सुशासनमा राम्रै चाहिँ नतिजा ल्याउँछ कि कसरी हेर्ने यसलाई?
स्योरली आउँछ, यसले चाहिँ हामीले आशा गर्नुपर्छ कि भोलिको दिनमा सुशासनमा यसले अझै राम्रो गर्दै जानेर आउँछ। तर यसले चाहिँ समेट्नुपर्ने भनेको भयो, त्यो समेट्नुपर्ने कुराहरू कमी भयो मात्रै भन्ने खोजेको, अहिलेको सरकारले तपाईँको विगतको सरकारको कमी कमजोरी उसले पर्फर्मेन्स दिन सकेको कुराको जगमा उभिएको छ। त्यस कारणले चाहिँ त्यसलाई चाहिँ तपाईँको चाहिँ अहिलेको सरकारले सम्बोधन गरेन भनेदेखि त अहिलेको सरकारको पनि औचित्य रहँदैन। त्यस कारणले गर्दाखेरि चाहिँ अहिलेको सरकारले तार्किक आफूले थालेका कामहरूलाई तार्किक निष्कर्षमा पुर्याउँछ भन्ने त हामी सबैलाई लागेको छ, मलाई पनि लागेको छ। र मैले चाहिँ थप्न खोजेको के कुराहरू के त भन्दा यहाँ पदाधिकारीको कुराहरू भयो, समितिको कुराहरू भएन, मन्त्री परिषदको चाहिँ तपाईँको चाहिँ सचिवको कुरा के अरे मन्त्री परिषदले गरेका निर्णयहरू, कुनै सञ्चालन समितिले गरेका निर्णयहरू, यो चाहिँ नीतिगत तपाईँको चाहिँ प्रकृतिका भ्रष्टाचार, कानुन बनाउँदै भ्रष्टाचार भएको छ यहाँ, अथवा चाहिँ तपाईँको चाहिँ अमुक दल अमुक पार्टी अथवा अमुक संस्थाहरू अमुक प्रतिष्ठानलाई चाहिँ समर्थन गरिएको छ, होइन कुनै विश्वविद्यालय बनाउन लागि भने त्यसलाई कति बढी जग्गा दिएको छ। मैले यस्तो कुराहरू गरेँ क्या, त्यस कारणले गर्दाखेरि मैले चाहिँ के भन्छ भन्दा चाहिँ पदाधिकारीलाई समेत त ठिक थियो, यो बाहेक चाहिँ यसमा के पनि गर्नु पर्यो त भन्दाखेरि चाहिँ यो यहाँहरूले पनि अलिकति यो आवाज उठाइदिनु पर्यो। विगतमा तपाईँको चाहिँ एउटा तपाईँको चाहिँ ललिता निवासको विषयमा चाहिँ मन्त्री प्रधानमन्त्री सबै बच्नुभयो, तर एउटा खरदार र एउटा सुब्बाले आत्महत्या गर्नुभयो। मैले भन्न खोजेको के त भन्दाखेरि चाहिँ नीतिगत भ्रष्टाचार गर्ने व्यक्तिहरू उम्किनु हुँदैन, त्यो व्यक्ति होइन संस्था पनि उम्किनु हुँदैन। त्यस कारणले गर्दाखेरि चाहिँ संस्थाको तर्फबाट गरिएका समितिका तर्फबाट गरिएका क्याबिनेटको तर्फबाट गरिएका कुराहरूलाई जुन छुट दिएको छ र कतिपय कुराहरू तपाईँको लागि भन्न भएन होला, मैले न्यायालयलाई चाहिँ बाहिर राख्ने, मिलिट्रीलाई बाहिर राख्ने, अनि सबै अहिले तपाईँ सबैभन्दा बढी प्रश्न उठेको र त्यहाँबाट पनि त्यहाँ पनि त हो नि त न्यायाधीश नियुक्तिको प्रक्रियालाई चाहिँ पनि त हो नि त, अनि अथवा संवैधानिक निगरानी निकायमा चाहिँ तपाईँको चाहिँ नियुक्ति गर्ने व्यक्तिहरू को हुनुभयो त भन्दाखेरि चाहिँ संवैधानिक परिषद, संवैधानिक परिषदले असंवैधानिक प्रक्रिया पुरा गरे चाहिँ संवैधानिक पदाधिकारीहरू नियुक्ति गर्यो। यस्तो प्रकारको चाहिँ तपाईँको चाहिँ गलत नेतवश राखिएका कुराहरू अथवा सौदाबाजीमाको लागि चाहिँ गरिएका कुराहरू चाहिँ अहिलेको तपाईँको चाहिँ त्यो आरमा परेन, सम्पत्ति छानबिनको त्यो आरमा त्यो कुराहरू पनि पारिदिनु पर्यो, र सम्पत्ति मात्रै भएन भ्रष्टाचार नियन्त्रणको कुराहरू हुनु पर्यो। सम्पत्ति त पदाधिकारीको होला, त्यो सम्पत्ति सरकारको न चाहिँ सम्पत्ति गएको कुराहरू छ, सरकारको कुराहरू सम्पत्ति अतिक्रमण भएको कुरा छ, त्यो नीतिले अतिक्रमण गरेको कुरा छ, नीति कानुन बनाएरै यस्ता कुराहरूमा चाहिँ तपाईँको सम्बन्धित पदाधिकारीहरूलाई चाहिँ कारवाही गर्ने कुराहरू पनि यसमा समेटिनुपर्छ भन्ने मेरो आग्रह हो। सरकारले गरेका काम त राम्रो छ।
हजुर, अब यहाँले उठाएको चाहिँ जिज्ञासामै एउटा उदाहरण भनौँ न, फैसला भएको 14 वर्षपछि पूर्व गृहमन्त्री कुमबहादुर खड्काको जग्गा सरकारले जफत गरेको छ, भनेपछि चाहिँ काम त थालियो नि त होइन? अब यसलाई निष्कर्षमा पुर्याउने सन्दर्भमा चाहिँ कर्मचारी संयन्त्रको
उहाँको 14 वर्षपछि निर्णय भयो, त्यो 14 वर्षपछि चाहिँ एउटा निरपराध व्यक्ति भएको थियो भने 14 वर्ष लगाएर किन निर्णय गरिएको? निर्णय त तपाईँको चाहिँ 14 दिन गर्नुपर्ने हो नि त, 14 वर्ष लगाएर निर्णय गरेको पनि निर्णय हो र त्यो? हामी कानुनको सिद्धान्तले के भन्छौँ त भन्दा डिले जस्टिस इज डिनाइड जस्टिस भन्छौँ, ढिलो गर्ने। तपाईँको संवैधानिक पदाधिकारीहरू सरकारले नियुक्ति गरियो, अब अहिलेसम्म पनि त्यो एजेन्डामै चढेको छैन उसमा सर्वोच्च भनिसके पछाडि। मैले के भन्छु त भन्दा चाहिँ बल्ल बल्ल एजेन्डामा चढ्यो, दुई पाँचजना चाहिँ संवैधानिक पदाधिक न्यायाधीशहरूले संवैधानिक जाँचमा हेर्नुभएको, दुईजनाले पक्षमा, दुईजनाले विपक्षमा, दुईजना एकजना चाहिँ न्युट्रल बस्नुभयो, तर निर्णय भएन यो, तर निर्णय भएको मान्यो, त्यसलाई वैधता दिएको मान्यो। त्यस कारणले गर्दाखेरि चाहिँ यस्ता तपाईँका चाहिँ असान्दर्भिक कुराहरू चाहिँ तपाईँको चाहिँ म चाहिँ के भन्छु त भन्दा यस्ता असान्दर्भिक कुराहरूले चाहिँ कर्मचारीको मनोबल घटायो, सरकारको मनोबल घटायो, जनतालाई संस्थाप्रतिको तपाईँको विश्वासको तपाईँको चाहिँ आधार पनि घटायो। सरकारले चाहिँ तपाईँको जनता र सरकारको चाहिँ विश्वासको चाहिँ तपाईँको चाहिँ सूत्र अलिकति बढाउनु पर्छ र संस्थाहरूमा चाहिँ तपाईँको चाहिँ जहिले पनि नैतिक व्यक्तित्वहरूमा चाहिँ नेतृत्व पाउँछन् होइन भन्ने कुराहरूको तपाईँको चाहिँ निर्कुल नभइकन चाहिँ न्याय पनि छिटो पाइँदैन, कुनै प्रकारको तपाईँको चाहिँ छानबिन पनि ले पनि तपाईँको न्याय दिँदैन। त्यस कारणले गर्दाखेरि चाहिँ सरकार एउटा न्यायिक निकाय हो, सरकार एउटा नैतिक निकाय हो, सरकारका समस्ताहरू नैतिक समस्ता हुन् भन्ने विषयमा चाहिँ पुनर्बोध गर्ने गरी चाहिँ सरकारले त्यस्तो अहिलेको अपेक्षा त मेरो अपेक्षा त्यो हो, आम जनताको अपेक्षा त्यो हो। त्यस कारणले चाहिँ सरकारले चाहिँ तपाईँको चाहिँ हरेक प्रकारका व्यक्तिहरू, हरेक प्रकारका तपाईँको नेतृत्वमा रहने पदाधिकारीहरू, नियुक्ति हुने पदाधिकारीहरू, मनोनित हुने पदाधिकारीहरू, नियुक्त हुने पदाधिकारीहरू अथवा तोकिने पदाधिकारीहरू, यी व्यक्तिहरू सबै नैतिक सदाचारी आदर्श हुन् हुनुपर्छ भनेर सरकारले जिरो बेसबाट सुरु गर्यो, ताजा सुरुवात गरोस् भन्ने चाहिँ मेरो आग्रह छ। त्यो भयो भनेदेखि चाहिँ यहाँले भन्नुभएको जस्तो चाहिँ कुराहरू यो 14 वर्ष होइन कि यो चाहिँ एक वर्षमै न्याय पाउने कुराहरू पनि हुन्छ।
हजुर, अब अन्त्यमा यहाँले भनेका कुराहरू कानुनका सन्दर्भमा भनौँ न, राजनीतिक पदाधिकारीहरू या सरकारले लिएको निर्णयको कार्यान्वयनमा त मूलत स्थायी संरचना हाम्रो कर्मचारी प्रशासनको भूमिका महत्वपूर्ण हुन्छ। अब विश्वस्त आश्वस्त पार्ने सन्दर्भ अथवा कहीँ कतै समन्वयमा समस्याहरू छन् भने त्यसलाई चाहिँ मिलाउने सन्दर्भ यसमा महत्वपूर्ण हुन सक्छ। अब यो कसरी चाहिँ एकले अर्कालाई सहयोग गर्ने विश्वास गर्ने अवस्था सिर्जना हुन सक्छ, यहाँको अनुभवले के भन्छ अन्त्यमा?
दुईटा कुरा मलाई चाहिँ दुईटा कुरा लाग्छ, मैले मेरो आफ्नो अनुभवको कुराहरूबाट पनि दुईटा कुरा लाग्छ। जहिले पनि एकाउन्टेबिलिटी कर्मचारीबाट खोजियो, राजनीति त्योभन्दा माथि रह्यो। त्यस कारणले गर्दाखेरि चाहिँ एकाउन्टेबिलिटीको चाहिँ सबभन्दा ठुलो पक्ष भनेको चाहिँ प्रशासन त सहयोगी मात्रै हो, उ त उसलाई जतिखेर पनि हामी कारवाही गर्न सक्छौँ। त्यस कारण चाहिँ एकाउन्टेबिलिटीको चाहिँ तपाईँको चाहिँ आश्वस्तता राजनीतिक तपाईँको चाहिँ कार्यकारीबाट हुनु पर्यो, अथवा त्यो तपाईँको चाहिँ क्याबिनेटबाट हुनु पर्यो, मेयरबाट हुनु पर्यो, प्रदेश मन्त्रीबाट हुनु पर्यो, सङ्घका मन्त्रीहरूबाट हुनु पर्यो, त्यो कुराहरू हुनु पर्यो। र अर्को कुरा कर्मचारीको मनोबल घटाउनको घटिरहेको छ, उनीहरूको चाहिँ तपाईँको चाहिँ मनोबल बढेन भने उनीहरूले चाहिँ बिस्तारै एजेन्डालाई बाई गरिदिन्छन्, बिस्तारै अहिले जुन भइरहेको छ। त्यस जस्तो भनौँ न, प्रधानमन्त्री चाहिँ नपर्ने होइन, अनि तपाईँ मन्त्री चाहिँ नपर्ने, अनि तपाईँको घरदार चाहिँ पर्ने, अनि त्यो कुनै मन्त्रीले चाहिँ मैले चाहिँ म सहयोगी भएँ भनेर चाहिँ उसलाई छुटकारा दिने, यस्तो कुराहरू भइरहे पछाडि चाहिँ निर्णय गर्ने पदाधिकारीहरू फस्छ भन्ने कुरा चाहिँ, प्रोसेसमा भएको व्यक्तिहरू फस्छ भन्ने कुरा चाहिँ अहिले कर्मचारीले बुझिरहेको छ। यो कुराको लागि चाहिँ तपाईँको के हुनु पर्यो त भन्दा चाहिँ कर्मचारीमा परेका मर्काहरू अहिले बताउन सकिरहेको छैन कर्मचारीले, किनभने एकदम भयभीत तपाईँको चाहिँ मनोविज्ञानमा छन्। त्यस कारणले गर्दा अहिले चाहिँ तपाईँको सरकारले के गर्नु पर्यो भन्दा सबै कर्मचारीलाई एक ठाउँमा राखेर, सबै मन्त्रीलाई एक ठाउँमा राखेर चाहिँ कर्मचारी र मन्त्रीको एउटा चाहिँ तपाईँको चाहिँ अन्तर्क्रिया गराएर, अनि कर्मचारीका समस्याहरू सुनेर मन्त्रीका समस्याहरू कर्मचारीले सुन्ने, कर्मचारीका समस्याहरू मन्त्रीले सुन्ने, सामान्य प्रधानमन्त्रीले क्याबिनेटले चाहिँ त्यसलाई चाहिँ तपाईँको चाहिँ ओपिएमसी भन्छौँ हामी, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसलाई समन्वय गर्ने गर्ने प्रकारको कुराहरू भयो भनेदेखि चाहिँ एकले अर्कोबाट गरेको अपेक्षा पनि पुरा हुन्छ, सरकारले गरेको तत्काल कार्यान्वयन हुन्छन्, र चाहिँ तपाईँको चाहिँ प्रशासन मेरिट बेस पनि हुन्छ, र राजनीतिक कार्यकारीले दिशाबोध मार्गदर्शन गरेर रियल नेतृत्व पनि लिन सक्छ भन्ने मलाई लाग्छ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनाली। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदाउँछु, नमस्कार।